नमस्ते कार्यक्रम सार्वजनिक प्रसारण सरोकारबाट म जनार्दन विष्टको आम नागरिकको सूचना समाचार शिक्षा र मनोरञ्जनको भरपर्दो र प्रभावकारी आधारका रूपमा रहेको प्रसारण माध्यम स्वयंको विविध पक्षहरूका बारेमा चर्चा गरिने सार्वजनिक प्रसारण सरोकार कार्यक्रमको यो अर्को श्रृंखलामा सबैलाई स्वागत छ। रेडियो नेपालबाट साप्ताहिक रूपमा ठिक यसै समयमा प्रसारण हुने यो कार्यक्रममा सार्वजनिक प्रसारण क्षेत्रका नयाँ नयाँ अवधारणा अभ्यास र प्रचलनका बारेमा जानकारी दिनुका साथै सम्बन्धित विषयवस्तुमा केन्द्रित रहेर विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरिनेछ। प्रसारण सरोकारको आजको विषयमा पनि हामी सार्वजनिक प्रसारण सेवाका विविध पक्षहरूमा नै केन्द्रित रहनेछौं। मुलुकका दुई अग्रणी रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी छुट्टै स्वतन्त्र प्रसारण निकाय सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण गर्ने प्रयास जारी छ। सो सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भई अहिले प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा प्रविधि समितिमा छलफलमा रहेको छ। आज हामी यी र यस्तै विषयमा केन्द्रित रहेर वरिष्ठ पत्रकार एवं एसियाकै अग्रणी सार्वजनिक प्रसारण संस्था एनएसकेमा लामो समय नेपालबाट समाचार प्रतिनिधिका रूपमा रहँदै आउनुभएका लक्ष्मण उप्रेतीसँग कुराकानी गर्दैछौ। उहाँ सार्वजनिक प्रसारण सम्बन्धी बहसमा पनि पहिलेदेखि सक्रिय सहभागी हुँदै आउनुभएको छ। म उहाँलाई यस कार्यक्रममा स्वागत गर्दछु। लक्ष्मणजी, स्वागत छ रेडियो नेपालको सार्वजनिक प्रसारण सरोकार कार्यक्रममा।
धन्यवाद। रेडियो नेपाल मार्फत सम्पूर्ण रेडियो नेपाल सुन्नुहुने श्रोताहरूलाई पनि नमस्कार।
लक्ष्मणजी, सबभन्दा पहिला त म यहाँबाट के जान्न चाहन्छु भने यहाँ धेरै लामो समयदेखि टेलिभिजन पत्रकारिताबाट चाहिँ आफ्नो पत्रकारिता करियर शुरू गर्नुभयो र यो हिजो आज चाहिँ सार्वजनिक प्रसारण सम्बन्धी बहसमा पनि यहाँ निकै अगाडिदेखि सक्रिय सहभागी पनि हुनुहुन्छ। फेरि सार्वजनिक प्रसारण माध्यमका रूपमा चाहिँ अलि चर्चित रूपमा आएको एनएचके जापानिज पब्लिक ब्रोडकास्टरमा पनि यहाँले कार्य गरिरहनु भयो निकै लामो समयसम्म, अहिले पनि आबद्ध नै हुनुहुन्छ। यस अर्थमा सरकारी संचार माध्यमको रूपमा रहेको मिडियाहरू छ, रेडियो नेपाल, नेपाल टेलिभिजन, अहिले यिनीहरूलाई सार्वजनिक प्रसारणमा रूपान्तरण गर्नुपर्ने त्यस्तो के आवश्यकता देख्नुहुन्छ त यहाँ?
धन्यवाद। सर्वप्रथम त म रेडियो नेपाललाई एउटा बाहिर बसेर आम संसारसँग सम्बन्धित भइरहेको व्यक्तिको नाताले अहिले तपाईँहरूले नेपालमा सार्वजनिक प्रसारणको बहसलाई अगाडि ल्याउन जुन कार्यक्रम मार्फत पहल गरिराख्नु भएको छ त्यसको लागि म रेडियो नेपाललाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। अर्को कुरो रह्यो, नेपालमा अहिले तीनटा तरिकाहरूबाट प्रसारण भइराखेको छ। यो 46-47 आन्दोलनपछि, त्योभन्दा पहिला सरकारसँग मात्रै प्रसारण थियो, अहिले पछि आएर 46 आन्दोलनपछि निजी क्षेत्रमा पनि प्रसारण गयो र सामुदायिक भनेर पनि यो चाहिँ गैर सरकारी संघ संस्थाहरू मार्फत पनि सामुदायिक रेडियो प्रसारणमा छ, केही टेलिभिजनहरू पनि छन्। तर यसमा के भयो भने बाहिर संघ संस्थाले चलाउँदाखेरि अलिकति जनताको हातमा अलि वृहत जिम्मेवारीमा रेडियोको व्यवस्थापन अथवा प्रसारणको व्यवस्थापन जान्छ कि भनेर हेर्न सकियो, हेरियो, विभिन्न चाहिँ प्रयोगहरू पनि भए। त्यहाँ निजी रेडियोहरूले प्रसारण संस्थाहरूले सञ्चालन गरेका टिभी रेडियोहरूको पनि अनुभव र त्यसका कन्टेन्टहरू पनि हेरियो। अर्को त्यसमाथि सबभन्दा जेठो र राज्यको, राज्य त फेरि समग्रमा सबैको भयो नि त, राज्यले आफैले सञ्चालन गरेका प्रसारणहरू पनि हेर्यो। त्यसमा 46-47 आन्दोलनपछि हामी कहाँ प्रजातान्त्रिक अभ्यास शुरू भयो र मिडिया ल्यान्डस्केप पनि त्यसै गरी चेन्ज हुँदै आए, मिडियाहरू धेरै बाहिर गए, देशका कुना काप्चासँग पनि प्रसारणहरू साना साना रेडियोहरू मार्फत गयो, पत्र पत्रिकाहरूको विकास पनि त्यसरी भयो। त्यसरी हेर्दा यसलाई सकारात्मक पक्षका रूपमा लिन सकिन्छ। अब रह्यो सार्वजनिक प्रसारण सेवा किन भन्दाखेरि, सार्वजनिक प्रसारण सेवा चाहिँ यसकारण चाहियो कि यो देशमा प्रजातन्त्र आएको छ भन्ने कुरो राष्ट्रिय रूपमा श्रोता र दर्शकले त्यसको अनुभव गर्नको लागि र अन्तर्राष्ट्रिय मञ्चहरूमा राज्य र सरकारले हाम्रो देशमा प्रजातान्त्रिक अभ्यास चाहिँ सही दिशामा अगाडि बढ़िरहेको छ है भनेर चाहिँ भन्न सक्नको लागि सार्वजनिक प्रसारण सेवाहरू चाहियो। त्यो भनेको राज्यको अथवा एउटा सरकारको अथवा एउटा मन्त्रालयको नियन्त्रणमा होइन कि एउटा राज्यको एउटा सिस्टममा एउटा मेकानिजममा चाहिँ हामीले चाहिँ प्रसारण ल्याएका छौं जुन चाहिँ आम जनताको नैसर्गिक अधिकारभित्र रहेको सूचनाको हकसँग सम्बन्धित छ र यो मानव अधिकारसँग पनि जोडिन्छ। त्यसकारणले गर्दा पनि सार्वजनिक प्रसारण सेवा नेपाललाई चाहिन्छ। यो 46 नै चाहिनुपर्ने हो, 62-63 पछि त झन् चाहिनुपर्ने हो भनेपछि यो त एकदमै ढिलो भइसकेको छ।
प्राय जसो चाहिँ सार्वजनिक प्रसारण किन चाहिन्छ भन्नेमा चाहिँ धेरै तर्कहरू के पाइन्छ भन्दाखेरि चाहिँ एकदमै निष्पक्ष समाचार कुनै पनि पक्षबाट, अर्थात् सरकार भनौं या निजी क्षेत्र, कुनै पनि बाट भेस्टेड इन्ट्रेस्ट नभएको निष्पक्ष रूपमा जनतामा सूचना समाचार जाओस् भन्ने हिसाबले चाहिँ यसलाई स्वायत्त रूपमा यो अगाडि बढ्नुपर्छ भन्ने कन्सेप्ट देखिन्छ। यहाँले एउटा महत्वपूर्ण कुरा के गर्नुभयो भने यसलाई प्रजातन्त्रसँग पनि जोडेर हेर्नुभयो र जुन देशमा चाहिँ सार्वजनिक प्रसारण छ त्यहाँ त्यसलाई त्यो देशको प्रजातन्त्रलाई या त्यो देशप्रतिको विश्वसनीयता चाहिँ अन्तर्राष्ट्रिय जगतमा बढेर जान्छ त्यसले गर्दा कालान्तरमा हामीलाई धेरै अरू फाइदा पनि होला मानवाधिकारको कुराहरूमा पनि विश्वमा चाहिँ अलिकति विश्वसनीयता बढ्ला यस्ता कुराहरूलाई पनि यहाँले जोडेर हेर्नुभयो नेपालकै सन्दर्भमा भन्ने हो भने चाहिँ कसरी उनीहरूको चेतनाको स्तरमा अर्थात चाहिँ सूचना ग्रहण गर्ने हिसाबमा के चाहिँ जनताले प्रत्यक्ष रूपमा फाइदा पाउँछ जस्तो लाग्छ यहाँलाई सार्वजनिक प्रसारण हुँदा
यस्तो हुन्छ यसमा के हुन्छ भने सबभन्दा पहिला यसको सार्वजनिक प्रसारण हुँदाखेरि जुन कानूनहरू बनेर जान्छ हामीहरू चाहिँ राज्यको सञ्चार माध्यम विशेष गरी यो अहिलेको सार्वजनिक प्रसारणको बहसले सरकार नियन्त्रित सरकारसँग भएको दुईटा प्रसारण संस्थालाई सार्वजनिक प्रसारणको चाहिँ अभ्यासमा लाने भनेर कुरा भइरहेछ त्यो गर्दाखेरि सबभन्दा पहिला त के भयो भने राज्यको एउटा निकायले गर्ने निर्देशन भन्दा यसको चाहिँ निर्देशनको मेकानिजम तौर तरिका चाहिँ वृहत हुने भयो त्यो वृहत हुनु भनेको के हो भने त्यहाँ धेरै नलेजहरू चाहिँ ले स्पेस पाउने भयो ठाउँ पाउने भयो त्यसको सञ्चालन विधि वृहत भइदिँदाखेरि त्यो वृहतमा त हाम्रो त धेरै कुराहरू छ नि होइन त्यो वृहतमा हाम्रो चाहिँ भाषा संस्कृति छ हाम्रो इतिहास छ भूगोल छ होइन हामीहरूको चाहिँ प्रकृति छ पर्यावरण छ नदी प्रणाली छ हामीहरूको अन्तर्राष्ट्रिय कुरासँग चाहिँ जुझ्नुपर्ने जलवायु परिवर्तनको कुराहरू छ डिजास्टर्सको प्रकोपका कुराहरू छ यी कुराहरूमा आधारित रहेका धेरैभन्दा धेरै प्रसारण सामग्रीहरू बन्न थाल्छ धेरैभन्दा धेरै प्रसारण सामग्रीहरू बन्नु पर्दाखेरि सामग्री खोज्न त हामी सञ्चार कर्मीहरू त्यहाँ पुग्नु पर्यो नि जनताको ठाउँमा र त्यो जनताको ठाउँमा पुग्दाखेरि जनताको कुरो त फेरि यहाँ प्रसारण केन्द्रमा आउने हो त्यो चाहिँ बाहिर जाने हो त्यसले मागेका चाहिँ विविध प्रश्नहरूको जवाफ खोज्न आधिकारिक व्यक्तिहरूसँग पुग्नुपर्ने हुन्छ भन्दाखेरि त्यसले चाहिँ बढाएर लान्छ त्यसलाई त्यो दायरालाई बढाइदिन्छ दायरालाई बढाउन साथ धेरै कुरा अट्न थाल्छ अहिले हामीहरूको चाहिँ कस्तो भएर गयो भने सरकार नियन्त्रित भयो सरकार कुन दलको आउँछ भयो किन प्रजातन्त्रमा त दल ठूलो हो नि अनि अब अलिकति प्र्याक्टिस के भइदिरहेछ भने दलको सरकार कसको हुन्छ एउटा त्यतातिर अलिकति ढल्किनु पर्ने छ प्रसारणका मेकानिजमहरू र सञ्चारकर्मीहरू चाहिँ जनताको कुरामा भन्दा अलिकति हामीहरू राजनीतिमुखी अलि बढी भइदिनलाई बाध्य भएको छौँ राजनीति त सर्वश्रेष्ठ हो नै राज्य सञ्चालनमा त्यो सँगसँगै फेरि राजनीति गर्ने जनतालाई हो नि त यसमा चाहिँ जनताको कुरा गर्दै चाहिँ राजनीतिक तहमा पुगेर त्यो राज्य सेवाको आदान प्रदानलाई वृहत बनाउँछ यो सार्वजनिक प्रसारणले त्यही देखिएको छ बाहिरको चाहिँ अभ्यासले हेर्दाखेरि पनि
वास्तवमा राज्य नियन्त्रित अर्थात चाहिँ सरकारी सञ्चार माध्यमहरू चाहिँ अलिकति जुन दलको सरकार छ त्यतापट्टि बढी चाहिँ झुकाव देखिने त्यो पनि एउटा समस्याको रूपमा देखिन्छ त्यसले गर्दाखेरि चाहिँ निष्पक्ष विचारहरू स्वतन्त्र रूपमा नजान पनि सक्छ भन्ने पनि एउटा अनुमान छ मान्यता पनि छ त्यसलाई हटाउन चाहिँ सार्वजनिक प्रसारण संस्था आवश्यक छ भनेपछि यसको संरचना कस्तो बनेर त्यो खालको स्वायत्ततालाई सुनिश्चित गर्न सकिन्छ जापानमा यसको एनएचकेमा कस्तो अभ्यास पाउनु भएको छ यहाँले
यसमा दुई तीनटा कुराहरू मुख्य छ यो अहिले विधेयक मान्यज्यूहरूबाट संशोधन प्रस्तावहरू परिरहेको उसमा छ सबभन्दा ठूलो कुरो त हामी ढिलो भए पनि आम सञ्चार प्रविधि चाहिँ कस्तो चिज हो भने ढिलो हुँदा नि धेरै नयाँ कुराहरूमा प्रवेश गर्न पाइन्छ अब सार्वजनिक प्रसारण सुरु भएको संसारको इतिहासले 50-80 वर्ष नागे पनि हाम्रै एसियाको चाहिँ एनएचकेलाई हेर्ने हो भने नि उनीहरू 1925 रेडियो प्रसारण थाले 50 आएर त्यसलाई चाहिँ टिभी सहित सार्वजनिक प्रसारण बनाए र त्यसलाई चाहिँ अगाडि लिएर गइरहेछन् म त्यसलाई ठाउँ ठाउँमा अलिकति बदल्दै पनि गएका छन् के अरे आफ्ना प्रसारण सामग्रीहरूको तरिका अनि जलवायु परिवर्तनको चाहिँ नयाँ चुनौतीहरूलाई मिसाउँदै अगाडि बढिरहेको कुराहरू छ भनेपछि हामी अहिले सार्वजनिक प्रसारणको कुरा गरिरहेछौँ भने त हाम्रा सामु त यति राम्रा मोडेलहरू संसारले ठूलो लगानी गरेर लामो समय अध्ययन र अनुभवले खारिएका नमुनाहरू तिनका चाहिँ तौर तरिकाहरू त हाम्रो अगाडि छन् नि होइन त्यसलाई चाहिँ हाम्रो नेपालीपनमा लागू गर्न खोज्यो भने धेरै मेहनत गर्नुपर्ने कुरै केही पनि छैन एक भन्दाखेरि हामीसँग एसियामै जानु पर्यो भने एनएचकेको उदाहरण छ छिमेकीमा जानु पर्यो भने प्रसार भारती हामीभन्दा अगाडि गइसकेका छ हामीकै पनि भन्ने हो भने 47 आन्दोलन अगाडिको राज्यले चलाएको प्रसारण संस्था 47 पछिको प्रसारण संस्था 63 पछिका प्रसारण सरकारी राज्यका प्रसारण र ती प्रसारणहरूलाई व्यवस्थित र मर्यादित बनाउन बनाएका विभिन्न आयोगहरूले दिएका सुझावहरूलाई एक ठाउँ राखेर हेर्ने हो भने त त्यसले सबै कुरो बोलिसकेको छ अनि नेतृत्व कसको भन्ने कुरामा अलिकति अल्झेको जस्तो देखिया छ अहिले यो राज्यको बाट गर्दाखेरि टाढा पुग्छ कि भन्ने जस्तो देखिया छ मेरो विचारमा र मेरो अध्ययनले मेरो अनुभवले के भन्छ भने पहिला राज्यको नेतृत्वमा बस्नेहरूले के सोच्नु पर्यो भने त्यो संरचना नै राज्यको हो होइन, राज्यको संरचना भइसकेपछि त यसले चाहिँ बाहिर गएर राज्यका विरुद्ध बोल्ने कुरा त हुन सक्दैन, जस्तो बोलेका छन् त छैन नि। बीबीसीले चाहिँ बेलायतको विरुद्धका कन्टेन्टहरू लिएर आएको छ र एनएचकेले छ र अथवा अस्ट्रेलिया अस्ट्रेलियन ब्रोडकास्टिङमा गयो भने छ र छैन नि, कुरो त राज्यकै गर्ने हो। खाने एउटा त्यो सीमित दायराभित्र यसको सञ्चालनको अधिकार चाहिँ राख्ने कि नराख्ने भन्ने कुरामा अलिकति चाहिँ त्यो शंका भएको मात्रै देखिन्छ क्या। त्यसबाट बाहिर निस्किन छ सबै थोक सबै कुरो लामो चाहिँ अध्ययन अनुसन्धान रिपोर्ट चाहिँ हामीसँग छ। त्यो सानो दायरालाई सोच्ने कि दायरा ठूलो बनाउने भन्ने कुरा मात्रै चाहिँ यहाँनिर हो। तर दायरा ठूलो बनाउनै पर्छ, किन पर्छ भने एउटा प्रजातान्त्रिक देश भनेर अन्तर्राष्ट्रिय मञ्चमा उभिनको लागि राज्यले नियन्त्रण गरेको मिडिया फ्री हुनु पर्यो, यो यसको इन्डिपेन्डेन्ट स्वतन्त्र चाहिँ मूल्याङ्कनकर्ताहरूले त्यो भन्न सक्नु पर्यो, संयुक्त राष्ट्रसंघका चाहिँ युनेस्कोले विशेष गरी यसको मोनिटर गर्छ, संयुक्त राष्ट्रसंघको मानव अधिकार हेर्ने विङले त्यसको चाहिँ शाखाले चाहिँ यसको मूल्याङ्कन गरिरहेको हुन्छ। अन्तर्राष्ट्रिय रूपमा नेपालको सरकारले राज्यले प्रजातन्त्रप्रति वफादार छ उत्तरदायी छ भन्नको लागि चाहिँ यो चाहियो। दुई, नेपाल मानव अधिकारको लागि सम्मान गर्छ भन्नको लागि पनि फेरि सबभन्दा पहिला के चाह्यो त फ्री मिडिया चाह्यो कि। जबसम्म फ्री मिडिया हुँदैन सरकारसम्म जनताले आफ्नो कुरो पुर्याउन सक्दैन नि त, त्यो भयो भने एकैचोटि विद्रोह जन्मिन्छ। जब चाहिँ मान्छेमा उकुस मुकुस भएको गुम्सिएको चिज बाहिर आउने एउटा चाहिँ साधन हुँदैन विश्वसनीय साधन, त्यसपछि के हुन्छ विद्रोहहरू एकदम चाहिँ त्यो उत्तेजित भीडहरू चाहिँ त्यसको रूपमा परिणत हुन्छ। अर्को तपाईँको नेपाल जस्तो देशमा जहाँ चाहिँ हरेक वर्ष प्राकृतिक प्रकोपले जुन झनझनको क्षति हुन्छ त्यसमा चाहिँ यस्ता मिडियाहरूलाई पब्लिक सर्भिसका मिडियमहरूलाई चाहिँ लगाइराख्यो भने त्यसले चाहिँ पूर्व तयारीदेखि लिएर डिजास्टरको चाहिँ टाइमकोदेखि लिएर पुननिर्माणको अवधिसम्म एउटा चाहिँ सूचना प्रवाहको हिसाबले वाचडगको हिसाबले हरेक हिसाबले चाहिँ त्यसले स्वतन्त्र रूपमा फंक्सन गर्न पाउँछ।
यहाँले फ्री मिडियामा जोड दिनुभयो, विश्वव्यापी रूपमा नै त्यो कुरा त हुँदै आएको छ, तर धेरै स्कलर्सहरूले मानिसहरूले चाहिँ फ्री मिडिया भनेको चाहिँ यो वास्तवमा चाहिँ एउटा दार्शनिकता मात्रै हो, अर्थात चाहिँ यो एउटा कल्पनामा मात्र सीमित हुन्छ, किनभने कुनै पनि मिडिया फ्री हुन सक्दैन, चाहे त्यो निजी क्षेत्रमा भए पनि त्यहाँ ओनर्सहरूको लगानीकर्ताको प्रभाव हुन्छ नै, सरकारीमा भयो भने पोलिटिकल सरकारको प्रभाव होला, त्यसैले स्वतन्त्र मिडिया भनेको आफैमा एउटा कल्पना मात्रै हो भन्ने खालको जनमत पनि तयार हुँदै गएको देखिन्छ। यो हिसाबमा चाहिँ हामी कतिसम्म फ्री हुन सक्छौ, अर्थात त्यो स्वतन्त्रतालाई फेरि कुनै न कुनै रूपमा चेक एन्ड ब्यालेन्स गर्नको लागि फेरि अर्को एउटा छुट्टै निकाय चाहिनु पर्ने हो कि, सार्वजनिक प्रसारण निकाय बनिसकेपछि, या अहिलेकै प्रेस काउन्सिलहरूले त्यसलाई नियमन गर्न सक्छ कि, यसमा के छ धारणा यहाँको?
नियमनको सम्म त पछि जाँदा हुन्छ होला, हामीले भनिरहेको फ्री मिडिया भनेर त छाडा भन्न खोजे होइन नि त, हामीले भन्न खोजेको त त्यो कन्टेन्ट त्यो जुन प्रसारण सामग्री बन्छ त्यो प्रसारण सामग्री चाहिँ जनताको एक्सेस बढीभन्दा बढी हुने मेकानिजम त्यसमा चाहिँ भएको हुनु पर्यो, न कि त्यो चाहिँ अहिलेको चाहिँ हाम्रो सामाजिक सञ्जाल जस्तो एकदमै त्यो भन्नु खोजे होइन। एकदम तल्लो तहको जनताको आवाज चाहिँ केन्द्रमा आइपुग्न सक्ने कुरालाई ग्यारेन्टी गरेको सुनिश्चित गरेको चाहिँ नियम उपनियम र कार्य सञ्चालन विधिहरूको आधारमा सञ्चालन हुने प्रसारण माध्यम अथवा मिडिया चाहियो भन्न खोजेको हो त्यो फ्री भने। अहिले पनि अब भन्न त त्यस्तो लेखिया छ नि भन्नु छ, तर त्यो नगरे पनि उसलाई चाहिँ अहिलेको हिसाबमा राज्यको दायित्व पूरा हुन्छ, त्यही भएर तिनवटा मोडेल भनेका छन्। यसको सञ्चालनमा स्वायत्तता, त्यो उनलाई के हो त सबभन्दा ठूलो आर्थिक स्रोत हो, आर्थिक स्रोत चाहिँ यसको चाहिँ त्यो एउटा निश्चित सानो दायराबाट होइन कि एउटा वाइडर सर्कलबाट त्यो आउने। तेस्रो, यसका चाहिँ प्रसारण सामग्रीहरू विषयवस्तुहरू चाहिँ यो हुनुपर्छ है भनेर कम्तीमा चाहिँ त्यो चाहिँ मूल उद्देश्यमै समावेश भएको हुने भनेर चाहिँ सुनिश्चित गर्ने तीनटा कुरा महत्वपूर्ण हुन्छ। त्यसैले अब त संयुक्त राष्ट्रसंघको युनेस्कोले के भन्छ भन्दाखेरि पब्लिक सर्भिस भनेको चाहिँ कमर्सियल स्टेटको नबनेर यो चाहिँ कन्ट्रोल बाय पब्लिक फर द पब्लिक भन्ने कुरो रिफ्लेक्ट हुनु पर्यो यसमा भन्छ होइन, अवधारणा त्यस्तो राखेको त्यो चाहियो।
अब यो कन्सेप्टहरूलाई मूर्त रूप दिनलाई पनि त मेकानिजम त हुनुपर्छ, स्ट्रक्चर त बनाउनुपर्छ होइन। जस्तै यहाँले भन्नुभयो अब ल आर्थिककै कुरा गर्ने हो भने पनि त्यो आर्थिक पक्षको स्रोतको सुनिश्चितता यसरी हुनु पर्यो कि जहाँ कुनै एकदमै स्पष्ट देखिने खालको सरकारको वार्षिक बजेटबाट सर्लक्क दिएको या कुनै पक्षबाट दिनासाथ त फेरि त्यो आर्थिक रकमकै कारणले जसले पैसा दियो त्यो प्रति उत्तरदायी हुने जस्तो पनि देखिन सक्छ। यहाँलाई के लाग्छ त्यस्तो खालको अलि भेक खालको स्रोतहरू खोज्ने या अब अरू देशहरूको भनौँ बीबीसीहरूको लाइसेन्सको फीहरू कलेक्सनको कुरादेखि लिएर कतिपय देशहरूमा चाहिँ सुर्तीजन्य पदार्थहरूमा निश्चित कर लगाएर पनि उठाउने गरेको देखिन्छ, टेलिकम्युनिकेसनमा पनि कर लाएर उठाउने गरेको देखिन्छ। यहाँको विचारमा एनएसकेले यसमा के गरिरहेछ र के गर्दा हुन्छ त पैसा कहाँबाट ल्याउँदा ठिक हुन्छ त तपाईँको विचारमा?
जापानको केसमा चाहिँ जापानको ले गरेको प्र्याक्टिस चाहिँ भ्युअरसँग दर्शकसँग नै पैसा लिन्छ। एनएचकेको पब्लिक सर्भिस यो सार्वजनिक प्रसारणको रेडियो र टिभी चल्नको लागि चाहिँ त्यो एउटा जुन सार्वजनिक प्रसारण च्यानल छ त्यसको लागि चाहिँ उसले जनतासँग पैसा लिन्छ, वार्षिक रूपमा फी लिन्छ र जनता खुसी भएर त्यसलाई तिर्छ। भने के हो भन्दाखेरि उसले चाहिँ आफूलाई मन नपर्ने विषयवस्तु आएको छ भने ऊ त्यो एनएचके भन्नेलाई हेर्न छोडिदिन्छ।
पैसा तिर्छ कसरी?
त्यो उनीहरूको कलेक्सन मेकानिजम छ होइन, जस्तो अहिले एनएचकेको चाहिँ सार्वजनिक प्रसारणको विषयवस्तुको च्यानल हेर्ने भन्यो भने त्यो त अहिलेको डिजिटल छ। अहिले हामी जसरी डिसमलाई च्यानल हेर्नु पर्यो भने पैसा तिर्छौँ नि, त्यो तरिकामा गयो। पहिला चाहिँ डोर टु डोरै गएर चाहिँ पैसा कलेक्सन गर्थे उनीहरूले। त्यति गर्न साथ के हो भने जनताको पैसा लिएपछि जनताले कार्यक्रम मन पर्यो भन्नु पायो, मन परेन भन्नु पायो, जनताका चाहिँ सुझावहरू चाहिँ त्यहाँ सिधै पुग्ने भयो किन उदाता भयो नि। अनि राज्यले पनि उसको चाहिँ एनएचके वर्ल्ड भन्ने अहिले पछाडि प्रसारण गर्यो त्यसमा चाहिँ राज्यले पैसा दिन्छ र सार्वजनिक प्रसारण जुन च्यानल छ त्यसमा चाहिँ राज्यको एक पैसा पनि बजेटरी उसबाट आउँदैन। त्यहाँको तरिका चाहिँ त्यस्तो। अब बीबीसीको पछाडि परिवर्तन भएर अलिकति राज्यको पनि लिने यो चाहिँ ट्याक्सेसन अरू ठाउँको ट्याक्सेसनलाई ल्याएर त्यो पैसा त्यता डाइभर्ट गर्ने सर्टेन पर्सेन्ट भन्नेमा गएको छ भने एनएचके चाहिँ आजसम्म पनि सुरु भएदेखि उनीहरूले सुरु गरेको यो मेकानिजम 1950 मेकानिजम आजसम्म पनि सञ्चालनमा छ। जनताले एनएचकेको प्रसारण सेवा सुनेर हेरे बाबत त्यसको चाहिँ पैसा तिर्छ।
भनौँ न मिडिया प्रडक्टहरू एनएचकेले उत्पादन गरेको मिडिया कन्टेन्टहरूलाई चाहिँ फ्री मार्केटमै भनौँ अब त्यो श्रोता दर्शकले चाहिँ त्यो लिएपछि ग्रहण गरेपछि उसले चाहिँ पैसा तिर्ने भनेपछि त त्यसको क्वालिटीको गुणस्तरको कुरा आउँछ र त्यो मिडिया प्रडक्टलाई बनाउँदाखेरि त यो हिसाबले त धेरै चाहिँ कम्पोनेन्ट्सहरू पुर्याउनु पर्ला, अरूसँग प्रतिस्पर्धी पनि बन्नु पर्ला, त्यो हिसाबले त यसमा चाहिँ फेरि पब्लिक सर्भिसको भावना कम हुन जाँदैन त यसो हो भने?
त्यस्तो होइन, जस्तो अहिले नै पनि हामीहरूको सामग्री उत्पादनमा त झन् त्यस्तो मेकानिजमले झन् चाहिँ त्यहाँको उनीहरूको मान्यता अनुसार चाहिँ जनउत्तरदायी हो कि जनउत्तरदायी हो छन् त त्यहाँ चाहिँ एनएचकेमै पनि त टेलिभिजनै 6-7 ठुला स्टेसनहरू छन् होइन। एनएचके पछि आएको चाहिँ एनटिभी भन्ने छ, निपुण टेलिभिजन फुजीको आफ्नै छ, माइनिचीको आफ्नै छ, धेरै टेलिभिजन निजीहरू पनि छ। त्यो हुँदा हुँदै पनि उनीहरू पब्लिक सर्भिसको कन्टेन्ट चाहिँ एउटा हेर्छ र पैसा तिरिरहेछ त्यसैले चलिरहेछ, नत्र त उनीहरूको आर्थिक मेकानिजम अर्को हुनु पर्यो नि त। त्यही पैसाले संसारभरि अफिस राखेका छन्, संसारभरि करेस्पोन्डेन्स राख्न सकेका छ।
भनेपछि उनीहरूको वस्तु चाहिँ प्रतिस्पर्धी हुनु पर्यो,
प्रतिस्पर्धी नभनु जनता ले ग्रहण गर्ने यो मेरो लागि बनाइदिएको हो भन्ने चाहिँ अपनत्व फिल गर्ने चाहिँ चाहे प्रतिस्पर्धी भन्दा चाहिँ अर्को होला जन अभिरुचि के हामी त मास मिडिया भन्छ आम संचार भन्छ आम अभिरुचिमा आधारित कन्टेन्टहरू चाहिँ निर्माण हुनु पर्यो।
त्यो हाम्रो नेपालमा कतिको सामुदायिक होला त?
नेपालको केसमा चाहिँ त्यो अलिकति त्यस्तै चाहिँ ठ्याक्कै सम्भव नहोला किनभने जापान दोस्रो विश्वयुद्धपछि धेरै छिटो विकास गरेको देशमा पर्छ। जापान एक भाषी देश हो, भाषा एउटा छ, हाम्रोमा त्यो भाषै फरक छ। भाषा फरक हुनु भनेको संस्कृति संस्कार पनि फरक हो, त्यसमाथि भूगोलका हिसाबले पनि फरक छ र हाम्रो जनतामा क्रय शक्ति अहिले पनि माथि गइसकेका छैन। मैले विधेयकको विभिन्न चरणका छलफलमा म सहभागी हुन पाउँदाका अवसरमा मैले नेपाललाई सुहाउने कुरो चाहिँ के होला भनेर भन्दाखेरि सबभन्दा धेरै जनताले राज्यलाई कर बुझाएको ठाउँ कुन हो भनेर पहिला हेर्ने र त्यो कर मध्येबाट सर्टेन पर्सेन्ट चाहिँ राज्यले यो सार्वजनिक प्रसारण सञ्चालनको लागि पठाइदिने व्यवस्था मिलायो भने त्यहाँनेरि राज्यको आम जनताको अपनत्व नै आइपुग्छ। त्यो हेर्दाखेरि मैले देखेको चाहिँ संचार क्षेत्रकोमा राज्यले लिने करबाटै चाहिँ 1-2% पठायो भने यो सजिलोले चल्छ, ठूलो विषयवस्तु होइन। समग्र जनताकोबाट प्राप्त करबाट चलेको मेकानिजमलाई इस्टाब्लिस गर्न सक्यो भनेपछि त्यसमा सबैको सहभागिता हुने हो। यो स्रोतको केसमा मैले भन्नु खोजेको मन्त्रालयमा यता छलफल गर्दाखेरि अलिकति यो स्रोत सुनिश्चित हुँदैन के हुन्छ कसो हुन्छ भनिरहेछ। अनि कति स्रोत त सञ्चालन खर्च त अहिले पनि त रेडियो नेपाल र नेपाल टिभीलाई राज्यले अनुदान स्वरूप वर्षेनी छुट्याइरहेछ नि, नपुग्ला आफ्नो ठाउँमा हो, शून्य त भएको छैन होइन, भने अहिले पनि छुट्याइरहेछ, त्यसमा अलिकति थप गर्नुपर्ने त होला।
लक्ष्मणजी, यहाँले आर्थिक पाटोको सुनिश्चितताको लागि पनि एउटा मोडल प्रस्तुत गर्नुभयो जो चाहिँ उपयोगी हुन सक्छ। यो कार्यक्रमको हामी अन्त्य अन्त्यमा आइपुगेका छौँ। नेपालमा सार्वजनिक प्रसारणलाई चाहिँ अगाडि बढाउनको लागि स्थापित गर्नको लागि अब तत्कालै एक दुई तिन भन्नुपर्दाखेरि चाहिँ तुरन्त गर्नुपर्ने कामहरू के देख्नुहुन्छ त?
सबभन्दा पहिला चाहिँ त त्यो विधेयकलाई पास गरेर अगाडि बढ्नु पर्यो। अब त्यसमा चाहिँ अलिकति सरकारको नियन्त्रणमुखी छ, मान्य सदस्यज्यूहरूले त्यसमा संशोधन हाल्नु भएको छ। त्यो चाहिँ संसारमा भएका सार्वजनिक प्रसारणका अभियानहरूलाई हेरेर त्यो धेरैभन्दा धेरै सार्वजनिक प्रसारणसँग मिल्दो विधेयक बनाएर चाहिँ पास गर्नु पर्यो र एकैचोटि त्यो अन्तिम हुँदैन, किनभने हाम्रो यहाँ सुरु गरेको पछि त्यसलाई मोडिफाई गर्ने ठाउँहरू होला। दोस्रो आइसकेपछि अब हामी सार्वजनिक प्रसारणका क्षेत्रमा हाम्रो अनुभव कम छ भन्यो भने राज्यले हामीले सार्वजनिक प्रसारण बनाउन खोज्यौं, यसमा चाहिँ अन्तर्राष्ट्रिय अनुभव भएका चाहिँ मित्र राष्ट्रहरूले सहयोग गर्नु पर्यो भनेको अवस्थामा बेलायत जस्तो, जापान जस्तो, अस्ट्रेलिया जस्तो यी देशहरूले त्यसको चाहिँ जनशक्तिदेखि लिएर प्रविधिसम्ममा सहयोग गर्नु पक्कै अगाडि आउँछन् होला जस्तो लाग्छ। अझ भन्नु भने त नेपालको प्रसारण क्षेत्रमा जापान सरकारको रेडियो नेपालमा धेरै पहिलादेखि ठूलो योगदान रहँदै पनि आएको छ। तेस्रो यो तीनटा कुरा, सञ्चालन बजेट र सञ्चालन खर्च र सामग्रीमा यो तीनटामा चाहिँ सुनिश्चित एउटा बाटो देखाउनु पर्यो र सार्वजनिक प्रसारणमा जहिले पनि त्यो संस्थालाई दुईटा तीनटा म्यान्डेट दिनुपर्छ, उसको चाहिँ त्यो वर्षभरि फंक्सन गर्नको लागि म्यान्डेट दिनुपर्छ। जस्तो नेपालको केसमा के हुन सक्छ भने डिजास्टर्सको रिपोर्ट सबभन्दा पहिला सार्वजनिक प्रसारणमा आउनु पर्यो भन्ने एउटा मात्रै कुरो जुन राखिदिँदाखेरि पनि ऊ सधैँ अगाडि हुनको लागि प्रेरित भइरहेको छ। जस्तो एनएचकेमा के छ, जापानी जनताले जापानभित्र र संसारभरि पाएको दुःख अथवा मृत्यु अथवा उनीहरूसँग सम्बन्धित सूचना सबभन्दा पहिला एनएचकेले प्रसारण गर्नुपर्छ। डिजास्टर सम्बन्धी, प्रकोप सम्बन्धी समाचार सबभन्दा पहिला एनएचकेमा प्रसारित हुनुपर्छ र कन्टेन्टमा हरेक समय विशेष सामग्रीमा 60% शैक्षिक हुनुपर्छ, शिक्षा हुनुपर्छ। त्यो चाहिँ के अरे मनोरञ्जन भए पनि त्यसमा चाहिँ शिक्षाको, त्यही विषयको शिक्षा हो, शिक्षा हुनुपर्छ भनेपछि यो तीनटा म्यान्डेट दिएको कारणले ऊ त्यो कुरालाई गर्नको लागि आफै फङ्सनेबल हुन्छ। त्यो नभएको बखत त्यसको जसले चाहिँ व्यवस्थापकीय जिम्मेवारी लिन्छ त्यो मान्छे चाहिँ दण्डित हुन्छ, त्यसको आधार तोक दिनुपर्छ कि यो भएन भने तिम्रो न्यूनतम आधार यति हो, यो नहुँदाखेरि तिमी दण्डित हुन्छौ है भन्ने नि र स्रोतको सुनिश्चितता गरिदिने अनि आउटपुटमा हेर्ने भयो भने त यो फङ्सन यसै भइहाल्यो नि। बानी लिउँ तपाईँ म चाहिँ भोलि सार्वजनिक प्रसारण संस्थाका चाहिँ म्यानेजमेन्ट अथवा सञ्चारकर्मी भयौँ र तपाईँहरूको संस्थागत उद्देश्यमा के राखिएको छ भने यो विषयहरू चाहिँ सबभन्दा पहिला अरूभन्दा अगाडि तपाईँहरूकोबाट रिपोर्ट प्रसारित हुनुपर्छ है भन्नुको मतलब चाहिँ अरूलाई छेकेर होइन कि तपाईँ सक्षम हुनु पर्यो कि, त्यसका लागि तपाईँ सक्षम हुनु पर्यो, त्यसका लागि त्यो ठाउँमा पुग्ने त हरेक हिसाबले तपाईँ सक्षम भइसकेपछि चाहिँ यो जनउत्तरदायी विषयवस्तु बढी आउँछ।
होइन अहिले विभिन्न कोणबाट कुरा छलफल हुँदाखेरि चाहिँ कतिपय मानिसहरूले चाहिँ जस्तै सरकारबाट हुने काम कारवाही गतिविधिहरू चाहिँ पहिलो पटक चाहिँ त्यसको सूचना चाहिँ अन्यलाई नदिकन चाहिँ सरकारी संचार माध्यममा दिने अर्थात चाहिँ अबको सार्वजनिक सेवा प्रसारणमा दिने महत्वपूर्ण सरकारको स्टेटको घोषणाहरू यस्तो चाहिँ त्यो भन्यो भने के
हो त्यस्तो भन्न खोजे होइन त्यो भने नियन्त्रण भयो त्यो भने फेरि कस्तो हुन्छ भने इन्डियामा चाहिँ तपाईँको एउटा कुरो भएको छ भारतमा के भयो भने नेपालमा नै त्यो गर्थे अहिले बिस्तारो छोडेको छ सरकारका सबै चिजहरू चाहिँ हामीले प्रसारण गर्नुपर्छ भनेर अल इन्डिया रेडियो र दूरदर्शनले गर्यो त्यहाँ पनि प्राइभेट मिडिया आइसकेपछि हामी मान्दैनौँ भनेपछि प्राइभेट मिडिया यति धेरै छ पुल बनाउन उनीहरूले सकेन दूरदर्शनलाई बाहिरको मिडियाले र पब्लिकले नमानेपछि उनीहरूले संसदको रिपोर्टिङलाई संसदको छुट्टै टिभी खोल्नु पर्यो कि त्यसो भन्न खोजे होइन कि तपाईँले जस्तो तपाईँ त्यो इभेन्ट भएको ठाउँमा त्यहाँसम्म पुग्न सक्ने सक्षम हुनु पर्यो भन्न खोजे कि न कि राज्यले चाहिँ तपाईँलाई भन्न खोजे होइन कि तपाईँ सक्षम हुनु पर्यो त्यो सक्षम हुनलाई यो कुरा चाहिँ जस्तो डिजास्टर रिपोर्टिङ डिजास्टर हाम्रो कहाँ प्रकोपको समाचार सामग्री अथवा कार्यक्रम चाहिँ यो प्रसारण संस्थाले पहिलो गर्नुपर्छ है तिमीहरू यसमा पहिलो हुनै पर्छ भन्यो भने त ऊ त्यसमा सक्षम हुनलाई तयारी हुने भयो नि तालिम चाहिन्छ कि उपकरण चाहिन्छ कि व्यवस्थापन चाहिन्छ कि त्यसमा सक्षम हुने भयो
आफूमा प्रतिस्पर्धी क्षमता
बढाउनु पर्यो न कि अर्कोले संरक्षित गरेको होस् भन्न खोजेको
हजुर हस् त धन्यवाद रेडियो नेपालको सार्वजनिक प्रसारण सरकार कार्यक्रममा सार्वजनिक सेवा प्रसारण र त्यस सम्बन्धी विषयमा प्रकाश पारिदिनु भएकोमा रेडियो नेपालको तर्फबाट यहाँप्रति हार्दिक आभार प्रकट गर्दछु
धन्यवाद
हस्त आजलाई सार्वजनिक प्रसारण सरकार कार्यक्रम यति नै हाम्रो कार्यक्रम सुन्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद अर्को हप्ता हामी फेरि सार्वजनिक प्रसारण क्षेत्रका थप विषयहरू उठान गर्नेछौं सार्वजनिक प्रसारण सरकार कार्यक्रम सुन्न नभुल्नुहोला आजलाई यस कार्यक्रम तयार पार्न सहयोग गर्नुहुने कार्यक्रम संयोजक राजन कार्की प्रविधितर्फ सुलोचना सहित म प्रस्तुता जनार्दन विष्ट बिदा हुन्छु नमस्कार।